यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। सरकार र प्रमुख राजनैतिक दलहरूबीच आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्न वातावरण बनाउने समझदारी भएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो प्रधानमन्त्री सुशीला कार्की सहित नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा निर्वाचन सम्पन्न गर्न वातावरण बनाउने समझदारी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी समेत भएको उहाँले बताउनुभयो। छलफलमा राष्ट्रपति पौडेलले देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिन निर्वाचनको घोषणा भएकाले निर्वाचन सफल बनाउन लाग्नु सबैको एकमात्र दायित्व भएको बताउनुभयो। राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताउँदै आगामी फागुन 21 गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्री सहित मुख्य तीन राजनैतिक दलका शीर्ष नेताहरूलाई आग्रह गर्नुभएको थियो। आगामी माघ 11 गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले 7 प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन 2075 दफा 7 बमोजिम आयोगको मिति 2082 पुस 7 गते बसेको बैठकले 7 जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो। आयोगका अनुसार नियुक्त निर्वाचन अधिकृतहरू पुस 15 गतेदेखि लागू हुने गरी कार्यभार सम्हाल्नेछन्। उहाँहरूले पुस 16 गते सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम तय भएको छ। मध्यप्रदेश सहित तराईका जिल्लाहरूमा शीतलहरका कारण जनजीवन प्रभावित बनेको छ। चिसो अत्याधिक बढेपछि पर्साका केही पालिकाहरूले विद्यालय बन्द गरेका छन्। बाक्लो सुसँगैको शीतलहरले सर्वसाधारणको दैनिकी प्रभावित भएको छ। दिउँसो समेत कुहिरो नहटेपछि बालबालिका, ज्येष्ठ नागरिक र दैनिक ज्याला मजदूरी गर्नेहरू बढ़ी प्रभावित भएका छन्। शीतलहरबाट बस्न आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयहरूले अनुरोध समेत गरेका छन्। यस्तै गत केही दिनदेखि शुरू भएको शीतलहरका कारण जनजीवन प्रभावित भएपछि जनकपुरधाम उपमहानगरपालिकाले हिजोदेखि नगर क्षेत्रमा दाउरा वितरण गरेर ठाउँ ठाउँमा आगो बाल्ने काम गरेको छ। चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक, दमवात रोगका बिरामीहरू थप स्वास्थ्यमा समस्या उत्पन्न भएको छ। चिसो अत्याधिक बढेपछि मध्यप्रदेशका पालिकाहरूले विद्यालय बन्द गरेका छन्। बाक्लो उसुसँगैको शीतलहरले सर्वसाधारणको दैनिकी प्रभावित भएको छ। तराईमा लागेको बाक्लो उसु र कुहिरो अझै केही दिन लम्बिने भएको छ। जल तथा मौसम विज्ञान विभागले बाक्लो उसु र कुहिरो अझै 3 कायम रहने भएकाले आवश्यक सावधानी अपनाउन सबैमा आग्रह गरेको छ। विभागले जनजीवन, स्वास्थ्य, सड़क तथा हवाई यातायातमा प्रभाव पार्न सक्ने उल्लेख गरेको छ। विभागका मौसमविद हरिप्रसाद दाहालले तराईका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको जानकारी दिनुभयो। उहाँका अनुसार हिजो बिहानको काठमाडौँको तापक्रम यो वर्षकै सबैभन्दा कम रेकर्ड भई 4.9 डिग्री मापन गरिएको थियो। मौसमविद दाहालले मुख्य गरी पानी पर्ने प्रणाली नभएको पश्चिमी वायु सक्रिय हुन नसकेकाले हुस्सु कुहिरो थप बढ़ेको हो। सरकारका प्रतिनिधिले गत भदौ 24 भएको तोड़फोड़ र आगजनीका कारण क्षतिग्रस्त नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालयको निरीक्षण गर्नुभएको छ। उद्योग वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा र संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार अजय भद्र खनाल सहितको टोलीले हिजो नेपाली कांग्रेस र नेकपा एमालेका क्षतिग्रस्त केन्द्रीय कार्यालयको निरीक्षण गर्नुभएको हो। निरीक्षणपछि मन्त्री सिन्हाले विभिन्न कालखण्डमा राजनैतिक निकास निकालेको नेपाली कांग्रेसले वर्तमान परिस्थितिमा पनि देशलाई निकास दिन पहल गर्नुपर्नेमा जोड़ दिनुभयो। अहिले देश संकटमा भएकाले देशलाई राजनैतिक निकास दिनेतर्फ दलहरू लाग्नुपर्नेमा जोड़ दिँदै उहाँले सरकारलाई दलको अपेक्षा र सुझाव आवश्यक भएको बताउनुभयो। मन्त्री जगदीश खरेलले प्रतिनिधि सभा निर्वाचनको वातावरण बनाएको उल्लेख गर्दै सरकार र प्रमुख राजनैतिक दलबीच संवाद जारी राखेको बताउनुभयो। मन्त्री खरेलले जेन्जी आन्दोलनमा नेकपा एमाले र नेपाली कंग्रेसको केन्द्रीय कार्यालयमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री सुशीला कार्कीको चाहना अनुसार पार्टी कार्यालय भवन कसरी पुननिर्माण भइरहेको छ भन्ने जानकारी लिन आफूहरू पुगेको बताउनुभयो। नेपाली कंग्रेसले आज केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो 1 बजे बस्ने बैठकमा पुस 26 गतेदेखि 29 गतेसम्म तोकिएको 15 महाधिवेशन, आगामी माघ 11 गते हुने राष्ट्रिय सभाको निर्वाचन, आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचन लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ। जेन्जी आन्दोलन घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ। आयोगले लेखकलाई 7 दिनभित्रमा उपस्थित हुन पत्र पठाएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिनुभयो। गत भदौ 23 गते जेन्जी आन्दोलन हुँदा लेखक गृहमन्त्री हुनुहुन्थ्यो। जेन्जी प्रदर्शनको पहिलो दिन भदौ 23 गते प्रहरीको गोली लागि 19 जनाको मृत्यु भएपछि उहाँले सोही दिन गृहमन्त्रीबाट राजीनामा दिनुभएको थियो। यसअघि जाँचबुझ आयोगले सबै सुरक्षा प्रमुखसहित मुख्य सचिव, गृह सचिव, सुरक्षा निकायका प्रमुख लगायत 100 जना भन्दा बढ़ीसँग सोधपूछ तथा बयान लिइसकेको छ। प्रधान न्यायाधीश प्रकाश मानसिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको बताउनु भएको छ। महान्यायाधिवक्ता कार्यालयको 75 औं स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा उहाँले महान्यायाधिवक्ता कार्यालयको अभियोजनमा सुधार हुँदै गएको र अझै वैज्ञानिक ढंगले अनुसन्धान तथा अभियोजन गर्नुपर्ने बताउनुभयो। उहाँले न्यायसार आदेश र फैसलामा मात्रै नभई कार्यान्वयन महत्वपूर्ण विषय भएको तथा न्यायमा सहज पहुँच बनाएमा अभियोजनमा राम्रो हुने स्पष्ट पार्नुभयो। कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले कानूनी प्रणालीले विधि र प्रक्रिया अनुसार अनुसन्धानलाई वस्तुनिष्ठ सूक्ष्म तरिकाले गर्दा मात्रै सफल हुने बताउनुभयो। राहदानी विभागले अब 2 कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको छ। कुल 3,96,000 थान राहदानी छपाई भएर आपूर्ति भइसकेको उल्लेख गर्दै विभागले आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने जनाएको छ। विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि 7,00,000 थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय भएको थियो। राहदानी पुस्तिकाको आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी आपूर्ति भएको जनाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले 3 होटललाई कुल 45,000 रूपियाँ जरिवाना गरेको छ। विभागका अनुसार थाकखोला थकाली भान्साघर काठमाडौँलाई 15,000, पाक कला प्रालीलाई 10,000 र इन्द्रेणी फूड वर्ल्ड एण्ड ब्याङ्केटलाई 20,000 रूपियाँ जरिवाना गरेको हो। त्यस्तै विभागले अन्य होटल तथा खाजा पसललाई भने सुधारात्मक निर्देशन दिएको छ। विभागले कुल 18 होटल तथा खाजा पसलमा अनुगमन गरेकोमा 15 सुधारात्मक निर्देशन दिएको र 3 नगद जरिवाना गरेको जनाएको छ। नेपाल चीन उत्तरी कोरोला नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि विगत 2 वर्षदेखि माथिल्लो मुस्ताङका स्थानीयले रोजगारी प्राप्त गरेका छन्। कोरोला नाका स्थित नेपालतर्फको 10 गजा क्षेत्र र कोरोला स्थित चीनतर्फ लिजी बजारमा माथिल्लो मुस्ताङका स्थानीयले व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन्। 2080 कार्तिक 27 गतेदेखि कोरोला नाका खुला गरिएपछि युवाहरूले दैनिक 5 देखि 10,000 रूपियाँसम्म आमदानी गर्न सफल भएका छन्। र सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले नागरिकलाई पहिलो मानेर नागरिकका रूचि र सत्य तथ्य सामग्री उत्पादन तथा प्रसारण सामग्री प्रसारण सार्वजनिक सेवा प्रसारण नेपालको मुख्य दायित्व भएको बताउनु भएको छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सेवानिवृत्त भएका कर्मचारीहरूको सम्मानमा हिजो रेडियो नेपालमा आयोजित कार्यक्रममा अध्यक्ष डाक्टर विष्टले रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारणका रूपमा एउटै छातामा आएकाले अब विगतका अनुभव र नवीनतालाई मध्यनजर गरी काम गर्न सम्बद्ध सबैलाई आग्रह गर्नुभयो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले सेवानिवृत्तका अनुभवबाट सिकेर आगामी दिनमा संस्थाको प्रगतिका लागि सबैले काम गर्नुपर्ने बताउनुभयो। त्यस अवसरमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका नायब कार्यकारी निर्देशक पुष्कर राज गौतमले रेडियो नेपालको साख बढ़ाउने गरी आफूले निरन्तर रूपमा काम गर्दै आएको बताउनुभयो। कार्यक्रममा रेडियो नेपालका निर्देशक मनोज कुमार चौधरी, उपनिर्देशक सुरेन्द्र प्रसाद यादव, नेपाल पत्रकार महासंघ रेडियो नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष भूषण पोखरेल, सेवानिवृत्त कर्मचारीका तर्फबाट रचना श्रेष्ठ लगायतले संस्थाको हित, जनताको रूचि र चाहनालाई हृदयंगम गरी सार्वजनिक सेवा प्रसारकको रूपमा काम गर्न पाउँदा गर्वको महसुस भएको धारणा व्यक्त गर्नुभयो। छ बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।